यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा 1,63 करोड़को लागतमा निर्माण गरिएको झापाको दमक स्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन कम्प्लेक्स विकासको नमूना भएको प्रधानमन्त्रीको भनाई। निजामती विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा संशोधनकर्तासँग छलफल शुरू। निजामती ऐनको अभावमा सेवा प्रवाहमा समस्या भएको मुख्य सचिव एक नारायण अर्यालको धारणा। नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूद्वारा नेपाली कांग्रेसका सभापति र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता। राष्ट्रपति बसर अल असदको शासन समाप्त भएको सिरियाका विद्रोहीहरूको घोषणा र नेपाल प्रिमियर लीग एनपीएलमा जनकपुर बोल्ड्सको लगातार चौथो जित। चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स 33 रनले पराजित।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका 3 दाबगाछी स्थित दमक व्यापारी कम्प्लेक्सको आज उद्घाटन गर्नुभएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमूना भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले कम्प्लेक्सको निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने उल्लेख गर्नुभयो। विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा गर्नुभयो। उहाँले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने कुरा अरूलाई गाली गरे जस्तो र सहकारी ठगी जस्तो नहुने पनि बताउनुभयो। मुख्य बजार क्षेत्रबाट 4 किलोमिटर दूरीमा पर्ने 100 मिटर अग्लो 18 तले कम्प्लेक्स 1,63,54,00,00 रूपियाँको लागतमा निर्माण गरिएको हो। 4 बिघा 16 कट्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ। आजै प्रधानमन्त्री ओलीले झापाको मेचीनगर नगरपालिका 4 आमडाँडी स्थित मानव सेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानव सेवा स्मारकको शिलान्यास गर्नुभएको छ। प्रधानमन्त्री ओली र प्रथम महिला राधिका साक्यले सो उद्घाटन र शिलान्यास गर्नुभएको हो। कार्यक्रममा आश्रमका लागि 2 बिघा 5 कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो। प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो 1 महिनाको तलब र प्रथम महिला साक्यले 2 महिनाको पेन्सन रकम दिने घोषणा गर्नुभयो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग छलफल शुरू गरेको छ। समितिको आजको बैठकमा संशोधनकर्ताले जनतालाई राज्यका तर्फबाट दिइने सेवा प्रवाहलाई सरल सहज र सुलभ बनाउनुपर्ने निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवा सुविधा प्राप्तिमै रूमलिरहेकाले अहिलेको अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नुभयो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीयता कार्यान्वयन गर्नका लागि निजामती विधेयक ऐतिहासिक हुने बताउनुभयो। मन्त्री गुप्ताले स्थायी सरकारका रूपमा परिचित कर्मचारी तन्त्रलाई थप उत्तरदायी बनाई सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित बनाउन ऐन ल्याइएको उल्लेख गर्नुभयो। बैठकमा मुख्य सचिव एक नारायण अर्यालले निजामती ऐनको अभावमा निजामती कर्मचारीमा निराशा बढ़ेर सेवा प्रवाहमा समस्या देखिएको हुँदा तत्काल ऐन पारित गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा विधेयकमाथि संशोधन राख्न उपस्थित हुनुभएका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले थारू समुदायलाई निजामती सेवामा न्यायोचित सम्बोधन गर्न आग्रह गर्नुभयो। त्यसै गरी सांसदहरू अच्युत मैनाली, प्रतीक्षा तिवारी, उर्मिला माझी र कान्तिका सेजुवाल लगायतले विधेयकमा निजामती कर्मचारीको स्वास्थ्य बीमा योजनाको सट्टामा स्वास्थ्य उपचार कोषको व्यवस्था गरिनुपर्ने, साझा युनियन मात्रै गठन गर्न पाउने व्यवस्था गरिनुपर्ने, सबै निजामती कर्मचारीलाई दुर्गममा अनिवार्य जानै पर्ने व्यवस्था विधेयकमा राख्नुपर्ने सुझाव दिनुभयो। विधेयकमा निजामती सेवामा महिलाको प्रवेश 37 तथा पुरूषको 32 तथा अवकाशको उमेर हद 60 वर्षका लागि प्रस्ताव गरिएको छ। निजामतीभित्र 11 समूह, 9 श्रेणी तथा 14 तहसम्म रहने गरी विधेयकमा प्रस्ताव गरिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लूले भेटवार्ता गर्नुभएको छ। सभापति देउवा निवास बुढानील कण्ठमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो। त्यसै गरी अमेरिकी सहायक विदेश मन्त्री लूले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ। अध्यक्ष प्रचण्डको निवास खुमलटारमा उहाँहरूबीच भेटवार्ता भएको हो। अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेश मन्त्री लूको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल र अमेरिका बीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गर्नुभयो। अमेरिकी सहायक मन्त्री लूले नेपालको प्रगति आफूहरूका लागि खुशीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढ़ाउँदै लैजाने बताउनुभयो। सभामुख देवराज घिमिरेले संघीय संसदलाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ। संघीय संसद सेवा दिवसका अवसरमा संसद सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरूरी रहेको भन्दै आपसी सहकार्य र समन्वयबाट कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन कानून बनाएर अगाडि बढ़नुपर्ने धारणा राख्नुभयो। उपसभामुख इन्दिरा राणाले संसदलाई प्रभावकारी बनाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसद सेवा विशिष्टीकृत सेवा भएकोले यसलाई प्रभावकारी बनाउन सबै गम्भीर हुनुपर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संरचनालाई थप सुधार गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने बताउनु भएको छ। राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल जनस्वास्थ्य संघले आज आयोजना गरेको कार्यक्रममा उहाँले स्वास्थ्य नेपाल र स्वास्थ्यभावी पुस्ता बनाउने कुरामा लागि पर्नुपर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य मन्त्री पौडेलले सबैलाई कसरी निरोगी बनाउने र कम खर्चमा कसरी सेवा गर्न सकिन्छ भन्ने विषयलाई जनस्वास्थ्य क्षेत्रको उपस्थितिले लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य अधिकृतको आवश्यकता रहेको उल्लेख गर्नुभयो। संघका उपाध्यक्ष तेज प्रसाद दुलालले जनस्वास्थ्य विषयका महत्व तथा यस क्षेत्रका सवाललाई उजागर गरेर राज्यका विभिन्न निकाय तथा सरकारवालालाई यसको प्राथमिकताबारे सचेतना गर्ने उद्देश्यले दिवस मनाउने गरेको बताउनुभयो। सहकारी ठगी एवं संगठित अपराध सम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप 4 दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। म्याद थपका लागि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले 4 दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सूरज अधिकारीले जानकारी दिनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधनको काम 1.5 वर्षपछि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि अघि बढ़ने बताउनु भएको छ। दाङको लमहीमा आज भएको कार्यक्रममा महासचिव पोखरेलले एमालेलाई आगामी 84 को निर्वाचनमा बलियो राजनैतिक शक्ति निर्माण गर्ने दिशामा अहिलेदेखि नै सशक्त भएर खट्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो। उहाँले अहिले ठूला दुई दलको बीचमा भएको समीकरणले मिलेर चुनाव लड्ने नभई एक्ला एक्लै प्रतिस्पर्धा हुने बारेमा स्पष्ट रहनुपर्ने बताउनुभयो। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सूरजचन्द्र लामिछानेले भाषा र संस्कृति पहिचानको आधार स्तम्भ भएको बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको आयोजनामा आज हेटौँडामा भएको राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले प्रदेश सरकारले प्रदेशभित्रका जनताले बोल्ने बहुसंख्यक भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था गरेको उल्लेख गर्नुभयो। मन्त्री लामिछानेले आम संचार माध्यम मार्फत भाषाको प्रवर्धन र संरक्षण गर्न सम्बन्धित मन्त्रालय र सरकारवाला निकायहरू प्रतिबद्ध रहेको बताउनुभयो।
बागमती प्रदेशको अहिले प्रसारण स्टेशन छैन, अहिले सातैवटा प्रदेश मध्ये राजधानीसँग जोडिएको प्रदेशमा चाहिँ प्रसारण छैन भन्ने जुन कुराहरू पनि सुन्न आयो, त्यसमा पनि तपाईँहरूसँग सहकार्य गर्ने आगामी दिनमा बजेट निर्माण गर्ने क्रममा पनि तपाईँहरूको बजेट निर्माण गर्ने क्रममा तपाईँहरूले यस्ता समस्याहरू प्रदेश सरकारबाट तपाईँहरूको अपेक्षाहरू रेडियो नेपालका केही अपेक्षाहरू छन् यही प्रदेशमा स्टेशन निर्माण गर्ने कुरामा छन् भने त्यसमा पनि तपाईँहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै र यहाँहरूसँग आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले भाषा र समाजको एजेण्डालाई आफूहरूले सँगसँगै अगाडि बढ़ाउने बताउनुभयो। डिजिटल प्लेटफर्महरू प्रयोग गरेर देशभित्र र बाहिर रहेका सबै श्रोताहरूलाई समेट्ने प्रयास भइरहेको कार्यकारी निर्देशक लामाले बताउनुभयो।
बागमती प्रदेशमा आफ्नो प्रादेशिक प्रसारण कार्यालय स्थापनाका लागि हामीले हाम्रो प्रदेश राजधानी हेटौँडामा आफ्नो कार्यालय स्थापना गर्ने, यहाँका जीवन संस्कृति पर्यटन कृषि भाषा धर्म संस्कृतिहरूलाई समेट्ने र त्यसलाई देश विदेशका श्रोताहरू समक्ष पुर्याउने र देश विदेशमा रहेका विभिन्न आर्थिक समृद्धि र विकासका मोडालिटी मोडलहरूलाई पनि प्रदेशका श्रोताहरूलाई सुनाउने यो दोहोरो सूचना सम्प्रेषणको हामीले प्रबन्ध मिलाउँदैछौ र छिट्टै नै प्रदेशको राजधानी हेटौँडामा रेडियो नेपालले आफ्नो प्रादेशिक प्रसारण केन्द्र स्थापना गर्नेछ भन्ने कुरा यहाँहरूमा म सहर्ष जानकारी गराउन चाहन्छु।
कार्यकारी निर्देशक लामाले प्रदेशको संस्कृति पर्यटन र भाषालाई सम्वर्धन गर्न हेटौँडामा रेडियोको प्रादेशिक कार्यालय स्थापना गर्ने चरणमा रहेको समेत जानकारी गराउनुभयो। बागलुङको काठे खोलामा निर्माण गरिएको आधारभूत अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा स्थानीयले राम्रो स्वास्थ्य सेवा पाउन सकेका छैनन्। ग्रामीण भेगका नागरिकलाई लक्षित गरी अस्पताल निर्माण गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सामान्य बाहेक थप उपचारका लागि स्थानीयलाई अन्यत्र धाउनुपर्ने बाध्यता रहेकाले दक्ष जनशक्तिको परिपूर्तिका लागि त्यस भेगका बासिन्दाले जोड़ दिएका छन्। बागलुङबाट संवाददाता कुपिला कणेलको रिपोर्ट।
विक्रम सम्बत 2059 साल जेठ 3 गते शुरू गरिएको स्वास्थ्य चौकीलाई हालै मात्र स्तरोन्नति गरी 500 प्राथमिक अस्पताल निर्माण गरिएको छ। भवन निर्माणको चिम्मा पाएको वन्दना भगवती देम एण्ड सायर तिलक निर्माण जेबीले संघीय सरकारको 6,12,00,000 लागतमा अस्पताल निर्माण गरेको हो। अस्पताललाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि अब छिट्टै विशेषज्ञ चिकित्सक सहितको जनशक्ति उपलब्ध गराउन माग गर्नुहुन्छ पूर्व जनप्रतिनिधि तथा स्थानीय शिव प्रसाद कण्डेल।
हामी यहाँ चाहिँ जग्गा व्यवस्थापनदेखि लिएर भवन निर्माण ठेकदार सबै पूर्वाधार पूर्ण रूपमा सम्पन्न भएको हुनाले हामीले भोलिका दिनदेखि अब एमबीबीएस डाक्टर नेपाल सरकार प्रदेश सरकार स्थानीय सरकारको पहलमा उपलब्ध गराइदिनुहुन्छ भन्ने जनताहरू पूर्ण आशावादी रहेका छौँ।
विशेष गरी दलित र विपन्न नागरिकको बसोबास रहेको काठेखोलाका नागरिक अलि ठूलो स्वास्थ्य समस्या हुँदा पोखरा काठमाडौँ लगायत सुविधा सम्पन्न अस्पतालमा पुग्नु पर्ने बाध्यता रहेको छ। यसलाई विशेषज्ञ सेवा सहित व्यवस्थित रूपमा अस्पताल सञ्चालन गर्ने योजना रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर 6 अध्यक्ष बृहस्पति शर्मा कण्डेलको भनाई छ।
क्षेत्रका जनताहरू धेरै दलित समुदायको काँपले वार्ड नम्बर 6, 5 र वार्ड 4 तंग्राम र 8 लेखानी समेतको जनसमुदायहरू त्यहाँ आउने गर्नुहुन्छ र विशेषज्ञ विशेष गरेर एमबीबीएस डाक्टरको सेवा उपलब्ध गराउने उद्देश्यले हामीले त्यसलाई त्यहाँको जनता समुदायहरूलाई भनेर जग्गा उपलब्ध गराएर स्थापना गरेको र अब हामीले क्रमशः सेवा वृद्धि गर्दै एमबीबीएस डाक्टरको सेवा उपलब्ध गराउने हिसाबले हामी अगाडि बढ़िरहेका छौं।
अस्पताल सञ्चालनका लागि संघीय सरकारले अनुमति दिए पनि दरबन्दी अनुसारका डाक्टर सेवा सुविधाको अभावमा दुर्गम क्षेत्रमा बस्न नमान्दा अधिकांश नागरिक स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन्। यसतर्फ सरकारवालाको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
बाजुरा सदरमुकाम मार्तडीमा स्कर्पियो दुर्घटना हुँदा दुईजना महिलाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर 18 घर भएकी गायत्री पन्त र सोही नगरपालिका 17 बस्ने राधिका भट्ट रहेका प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। सिरियाका विद्रोहीहरूले राष्ट्रपति बसर अल असदको शासन समाप्त भएको घोषणा गरेका छन्। केही दिनदेखि सरकार विरूद्ध संघर्ष तीव्र बनाइरहेका विद्रोहीहरू राजधानी दमास्कस प्रवेश गर्नासाथ सरकारी सेना पछि हटेको थियो। राष्ट्रपति बसर अल असद विमान चढ़ेर कुनै अज्ञात स्थलतर्फ पलायन हुनुभएको समाचारमा जनाइएको छ। विद्रोहीहरूले सत्ता हस्तान्तरण हुनुअघि पूर्व प्रधानमन्त्रीकै सुपरिवेक्षणमा सरकारी संयन्त्रले नियमित काम गर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि सम्झौता गर्न इच्छुक रहेको बताउनु भएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले जेलेन्स्की र ट्रम्पसँग शनिबार एलिसी प्यालेसमा आयोजना गर्नुभएको त्रिपक्षीय वार्तापछि ट्रम्पको सो भनाई आएको हो। ट्रम्पले आफ्नो निर्वाचन अभियानका क्रममा आफू राष्ट्रपति निर्वाचित भएमा जिम्मेवारी सम्हालेको 24 घण्टाभित्र नै द्वन्द अन्त्य गर्न सक्ने दावी गर्नुभएको थियो। त्रिपक्षीय भेटको केही घण्टामा नै अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनका लागि 98.80 करोड़ अमेरिकी डलरको नयाँ सैन्य सहायता प्याकेज घोषणा गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से उच्च अंकले घटेर कारोबार भएको छ। यस दिन नेप्से परिसूचक 45.93 अंक अर्थात 1.67% घटेर 2,699 बिन्दुमा कायम भएको छ। आइतबार 321 कम्पनीहरूका 1,73,92,000 किता शेयरहरू 7,47,03,00,000 रूपियाँमा किनबेच भएका छन्। आइतबारको कारोबारमा 214 कम्पनीहरूको शेयर मूल्य घटेको छ। सबैभन्दा बढी जीवन बीमा समूह 3.07 र व्यापार समूह 2.13% घटेका छन्। यस दिन तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले वीरगंजमा उद्योगी व्यवसायीसँग छलफल गरी मुलुकको अर्थतन्त्र सुधारका लागि आवश्यक सुझावहरू संकलन गरेको छ। आयोगले आइतबार आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उद्योगी तथा व्यवसायीहरूको सुझाव संकलन गरेको हो। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनालले अहिलेको अर्थतन्त्रमा देखिएका समस्याहरूको पहिचान गरेर त्यसमा सुधार गर्नका लागि सुझाव संकलनको काम भइरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले आर्थिक मन्दीको कारणले मुलुकको अर्थतन्त्रमा समस्या आएकोले उद्योगी व्यवसायी धराशायी हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो। म्याग्दीको बेनीमा आगामी माघमा 8 म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि पर्यटन औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ। आगामी पुष 28 गतेदेखि माघ 8 गतेसम्म आयोजना हुने महोत्सवको लागि आवश्यक तयारी तीव्र पारिएको म्याग्दी उद्योग वाणिज्य संघले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ। संघका अध्यक्ष सुबिन श्रेष्ठले महोत्सवमा 10 करोड़ बराबरको कारोबार हुने अनुमान गरिएको बताउनुभयो। महोत्सवमा औद्योगिक कृषि तथा पशुजन्य उत्पादनका प्रदर्शनी, पुर्ख्यौली नाच र त्यौली गीत भजन, आइडल एकल लोकनृत्य, जनजातिका झाँकी लगायतको प्रदर्शन गरिनेछ। पर्वत जिल्लाको कुस्मा नगरपालिका स्थित ज्ञादी क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीबाट किसानहरूले राम्रो आमदानी गर्न थालेका छन्। स्थानीय कृषकहरूले धान खेती मासेर 7 वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। पिपलटारी र कटुवा चौपारीका 65 कृषकले 1,000 रोपनी क्षेत्रफलमा व्यावसायिक केरा खेती गर्दै आएका छन्। आर्थिक वर्ष 2076-77 त्यस क्षेत्रलाई केरा ब्लकमा विस्तार गरी व्यावसायिक उत्पादन थालिएको ज्ञादी केरा ब्लकका संयोजक बाबुराम शर्माले जानकारी दिनुभयो। रोग प्रतिरोधात्मक क्षमता बढ़िरहेको फुस्रे जातको केरा लगाएर कृषकले गाउँमा वार्षिक 1,50,00,000 सम्म भित्र्याउने गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत केरा ब्लक हबका रूपमा त्यस क्षेत्रलाई विस्तार गरेपछि त्यहाँका कृषक केराखीतर्फ आकर्षित भएका हुन्। जिल्ला स्थित परियोजना कार्यान्वयन इकाइ मार्फत कृषकहरूलाई केराका बिरुवा, यान्त्रिकीकरण, विषादी प्राविधिक सहयोगका साथै केरा रोप्न अनुदान लगायतमा करिब 1 करोड़ सहयोग गरिएको परियोजनाले जनाएको छ। ग्यादीका हरेक कृषकले वर्षेनी 50,000 देखि 3,00,000 केरा बिक्रीबाट आमदानी गर्दै आएका छन्। केरा खेती विस्तारसँगै केराको रेसाबाट धागो, पात र बुङ्गोबाट टपरी बनाएर स्थानीय महिलाहरूलाई स्वरोजगार बनाउने तयारी भइरहेको कुस्मा नगरपालिका 10 पिपल टारीका वडा अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएलमा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा चितवन राइनोसँग सुदूरपश्चिम 33 रनले पराजित भएको हो। चितवनले दिएको 165 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम 18.2 ओभरमा सबै विकेट गुमाउँदै 131 रनमै समेटियो। सुदूरपश्चिम रोयल्सले यसअघिका 3 खेलमा प्रभावशाली प्रदर्शन गर्दै विराटनगर किङ्सलाई 90, काठमाडौँ गोर्खाजलाई 73 र लुम्बिनी लायन्सलाई 45 रनले पराजित गरेको थियो। अर्कोतर्फ कुशल मल्लको कप्तानीमा रहेको चितवन भने कर्णाली एक्ससँग 6 विकेटले पराजित भएपछि पुनरागमन गर्न सफल भएको हो। चितवनले काठमाडौँ गोर्खाजलाई 5 विकेट र पोखरा एडभेन्चरलाई 87 रनले पराजित गरेको थियो। सुदूरपश्चिम रोयल्सका ईशान पाण्डेले सर्वाधिक 35 रन बनाए। त्यस्तै ओपनर सेफ जेबले 18, स्कट कुलबेन्जिङले 16, ब्रान्ड म्याकुमले 13 र दिलीप प्रीत बाजवाले 12 रन बनाउनु बाहेक अन्यको प्रदर्शन राम्रो रहेन। सुदूरपश्चिमलाई सस्तैमा समेट्न रिजन ढकाल, कुशल मल्ल, जान निकोल, लोप्टी इन्टन र अमर रोटेलले समान 2-2 विकेट लिए। सोहेल तन्वीर र रंजित कुमारको नाममा 1 विकेट रह्यो। त्यसअघि किर्तिपुर त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित 20 ओभरमा 4 विकेट गुमाउँदै 164 रन बनाएको थियो। ओपनर इसन साखिल हसनसँगै ओपनिङमा उत्रिएका सन्तोष कार्की 9 रनमा आउट भए तर हसन 65 रनको इनिङ्स खेले। विपिन रावल 17 र कप्तान कुशल मल्ल 13 रनमा आउट हुँदा रवि भोपालले 18 बलमा 36 रनको योगदान दिए। सुदूरपश्चिमका स्कट गुलगेजिङले सर्वाधिक 2 विकेट लिए। ब्रान्ड म्याकुल, दिपेन सिंहरी र सेफ जैवको नाममा समान 1 विकेट रह्यो। अर्को खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्स विरूद्ध 1 रनको रोमाञ्चक जित दर्ता गरेको छ। लगातार 4थो जितसँगै 4 खेलमा 8 अङ्क जोडेको जनकपुरले प्लेअफ सम्भावनालाई बलियो बनाएको छ। यसअघि जनकपुरले विराटनगर किङ्स र कर्णाली एक्सलाई समान 8 तथा पोखरा विरूद्ध 7 विकेटको जित निकालेको थियो। यता 4 खेलमा हार बेहोरेको लुम्बिनीको प्लेअफ सम्भावना लगभग सकिएको छ। यसअघि लुम्बिनी विराटनगर किङ्स विरूद्ध 2 र पोखरा एडभेन्चरसँग 10 विकेट तथा सुदूरपश्चिम रोयल्ससँग 45 रनले पराजित भएको थियो। जनकपुरले प्रस्तुत गरेको 137 रनको लक्ष्य पछ्याएको लुम्बिनीले 20 ओभर नै ब्याटिङ गरे पनि 8 विकेट गुमाउँदै 135 रन मात्रै बनाउन सक्यो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले 35, टोम मुर्सीले 31, अर्जुन साउदले 20 र सन्दीप जोराले 16 रन बनाए। जनकपुरका लागि हर्ष थाकाले 4 ओभरमा 23 रन खर्चिँदै 5 विकेट लिए। यसै गरी किशोर महतो, ललित नारायण राजवंशी र शेर मल्लको नाममा समान 1 विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 136 रनको युगफल तयार पारेको थियो। जनकपुरका लागि कप्तान अनिल कुमार शाहले 45, लाहेरू मिथानले 24, शुभ कंसकालले अभिजित 22 र आसिफ शेखले 16 रन बनाए। लुम्बिनीका लागि अभिषेक गौतमले 3, साद बिन जफर र कप्तान रोहित कुमार पौडेलले समान 2 तथा सन्दीप जोराले 1 विकेट लिए।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका धेरै स्थानमा र बाँकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 18.5 डिग्री सेल्सियस, न्यूनतम 8.6 डिग्री सेल्सियस, पोखराको अधिकतम 20.5 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 22.6 डिग्री सेल्सियस, न्यूनतम 7.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 7.7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा 1,63 करोड़को लागतमा निर्माण भएको झापाको दमक स्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन कम्प्लेक्स विकासको नमूना भएको प्रधानमन्त्रीको भनाई। निजामती विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा संशोधनकर्तासँग छलफल शुरू। निजामती ऐनको अभावमा सेवा प्रवाहमा समस्या भएको मुख्य सचिव एकनारायण अरियालको भनाई। नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूद्वारा नेपाली कांग्रेसका सभापति र नेकपा माओवादी केन्द्रका अध्यक्षसँग भेटवार्ता। राष्ट्रपति बसर अल असदको शासन समाप्त भएको सिरियाका विद्रोहीहरूको घोषणा र नेपाल प्रिमियर लीग एनपीएलमा जनकपुर बोल्ट्सको लगातार चौथो जित। चितवन रायनुजसँग सुदूरपश्चिम रोयल्स 33 रनले पराजित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।